यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। संयुक्त राष्ट्र संघीय विकासका लागि वित्त सम्बन्धी सम्मेलनका क्रममा स्पेनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न कार्यक्रममा सहभागी। विज्ञान प्रविधि र नवप्रवर्तनको शक्ति प्रयोग गरी जनताको जीवनस्तर सुधार गर्ने साझा संकल्पका निम्ति उहाँको आग्रह। गत एक महिनामा भएका मनसून जन्य विपदका घटनामा 31 जनाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा जानकारी। इजरायलले गाजा क्षेत्रमा गरेको आक्रमणमा कम्तीमा 95 जनाको मृत्यु। र एसीसी अण्डर 16 पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा नेपालद्वारा भूटान 298 रनको फराकिलो अन्तरले पराजित।
विदेश गए पनि चिन्ता किन गर्ने,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने,
जहाँ भए पनि पाउनुहोस् हामी सँगै,
कल गर्नुहोस् डेटा चलाउनुहोस् संसारभरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारु गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। संयुक्त राष्ट्र संघीय विकासका लागि वित्त सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न उच्च स्तरीय साइड इभेन्टमा सम्बोधन गर्नुभएको छ। प्रधानमन्त्री ओलीले स्पेन सरकारका अध्यक्ष एवं प्रधानमन्त्री पेड्रो सान्जेसद्वारा आयोजित विकास सहायतामा नयाँ सोच सम्बन्धी उच्च स्तरीय छलफलमा सहभागी भई आफ्ना विचार प्रस्तुत गर्नुभयो। आजै प्रधानमन्त्री ओलीले अल्प विकसित र साना टापु भएका मुलुकहरूको उच्च स्तरीय बैठकको अध्यक्षता गरी सम्बोधन गर्नुभएको छ भने राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूको पहलमा खानेपानी तथा सरसफाई क्षेत्रमा लगानी सम्बन्धी उच्च स्तरीय छलफललाई सम्बोधन गर्नुभएको छ। अल्प विकसित मुलुकहरूको उच्च स्तरीय बैठकको अध्यक्षता गर्नुहुँदै प्रधानमन्त्री ओलीले विकास साझेदारहरूलाई सेभिल्ला प्रतिबद्धतालाई पूर्ण र इमानदारीपूर्वक सम्मान गर्न आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले घरेलु स्रोत परिचालनलाई बलियो बनाउन, निजी लगानी सहित मिश्रित वित्त प्रणालीलाई बढ़ावा दिन, राष्ट्रिय कार्यक्रमहरूमा थप अनुदान र आधिकारिक विकास सहायता ओडीएलाई औपचारिक निकायबाट परिचालन गर्न पनि सम्बद्ध पक्षसँग अनुरोध गर्नुभयो। प्रधानमन्त्री ओलीले विज्ञान प्रविधि र नवप्रवर्तनको शक्तिलाई सदुपयोग गर्दै पूर्वाधार निर्माण, पहुँच विस्तार सहित हाम्रा जनताको जीवनस्तर सुधार पक्षमा साझा संकल्प सहित समग्र विश्व एक हुनुपर्नेमा जोड़ दिनुभयो। गृहमन्त्री रमेश लेखकले नागरिकता अभावमा भौतारी रहेका किशोर किशोरीलाई सहज रूपमा आमाको नाममा नागरिकता दिने व्यवस्थाका लागि सरकारले नेपाल नागरिकता विधेयकलाई प्रतिनिधि सभाबाट पारित गरेको बताउनु भएको छ। राष्ट्रिय सभाको विनियोजन विधेयक 2082 गृह मन्त्रालयसँग सम्बन्धित शीर्षकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले सरकारले मुलुकको शान्ति सुरक्षा र सुशासनलाई प्राथमिकता दिई गृह मन्त्रालयलाई बजेट छुट्याएकाले पारित गर्न आग्रह गर्नुभयो। वैदेशिक भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउबाको तर्फबाट परराष्ट्र मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदले उठाएका प्रश्नको जवाब दिँदै गृहमन्त्री लेखकले देश बाहिर रहेका नेपाली संघको सहकार्यलाई सरकारले अगाडि बढ़ाउन चाहेको बताउनुभयो। मन्त्री लेखकले गैर आवासीय नेपालीहरूको ज्ञान र सिपलाई प्रयोग गरी परराष्ट्र मन्त्रालयलाई बजेट विनियोजन गरिएको बताउनुभयो। त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मुलुकको प्रशासन सुधारका लागि बजेट महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले बहुक्षेत्रीय पोषण योजना कार्यान्वयनका लागि तीनै तहको सरकारको समन्वय भइरहेको बताउनुभयो। त्यस्तै भूमि व्यवस्था तथा गरीबी निवारण मन्त्रालयसँग मन्त्रालयगत विनियोजित शीर्षकमा सांसदहरूले उठाएको प्रश्नको जवाब दिँदै मन्त्री बलराम अधिकारीले भूकम्प, कोरोना भाइरस संक्रमण लगायतका कारण गरीबी बढ़ेको भन्दै गरीबी न्यूनीकरण गरी कम्तीमा 10% पुर्याउने गरी सरकारले काम गरिरहेको बताउनुभयो। सहकारी हिनामिनाका सम्बन्धमा सहकारीको पैसा असुल गर्न सोही सहकारीको जिन्सी तथा नगद इलाम र बिक्री गरेर पीड़ितलाई 2 वर्षभित्रमा रकम फिर्ता गरिने उहाँले बताउनुभयो। त्यस्तै वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरी मन्त्रालय अन्तर्गतको शीर्षकमा छुट्याएको बजेटमाथि सांसदहरूले राखेका जिज्ञासामा दिगो वन व्यवस्थापन गरी काष्ठजन्य वस्तुमा आत्मनिर्भर भई निर्यात प्रवर्धन गर्ने गरी बजेट विनियोजन गरिएको बताउनुभयो। त्यसै गरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुडीले महिला मन्त्रालय र खानेपानी मन्त्रालयका लागि विनियोजन गरिएको बजेटमाथिको छलफलमा सांसदले राखेका धारणामाथि बोल्दै बाल सुधार गृहहरू प्रभावकारी रूपमा सञ्चालन गर्न भवन तथा कर्मचारीको थप व्यवस्था गर्ने गरी बजेटको व्यवस्था गरिएको बताउनुभयो। मन्त्री सुडीले हिंसा पीड़ित महिलाका लागि सेल्टर निर्माण, ज्येष्ठ नागरिकका लागि मिलन केन्द्र स्थापना, अपाङ्गता भएकाहरू र यौनिक तथा अल्पसंख्यकलाई समेत सशक्तिकरण गर्ने गरी बजेट विनियोजन गर्नु सान्दर्भिक भएको बताउनुभयो। उहाँले देशभर सञ्चालनमा रहेका साना ठूला खानेपानी आयोजनाहरू समयमै सम्पन्न गर्ने गरी बजेट छुट्याएको बताउँदै सहलगानीमा सञ्चालन हुने खानेपानी आयोजनाका लागि जनताको 15% मात्रै लगानी हुने व्यवस्था गरेको र खानेपानीको विद्युत महसुलमा 50% छूट गरिएको अवगत गराउनुभयो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक 2082 विभिन्न शीर्षक मध्ये रक्षा, गृह, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, युवा तथा खेलकुद मन्त्रालय लगायतका विभिन्न मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय लगायत विभिन्न 11 निकायका लागि विनियोजन गरिएको बजेटमाथि समूहकृत रूपमा छलफल भएको छ। राष्ट्रिय सभाको अर्को बैठक भोलि बिहान सभा 11 बस्नेछ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताउनु भएको छ। योङ कम्युनिष्ट लीग नेपाल वाइसेलको केन्द्रीय पदाधिकारी बैठकलाई आज पेरिस डाँडामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विधेयकमा चलखेल र छेडखानी गर्ने प्रवृत्तिलाई छूट दिन नसकिने भन्दै छानबिन गरेर कार्यवाही अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। अध्यक्ष प्रचण्डले प्राप्त उपलब्धिहरूलाई उल्ट्याउने प्रवृत्ति यसअघि पनि देखिएको र अहिले पुनः त्यसको पुनरावृत्ति हुने खतरा उल्याउनुभयो। अध्यक्ष प्रचण्डले वाइसएल नेपाललाई पार्टीको विचार, लाइन र विधानप्रति पूर्ण प्रतिबद्धताका साथ अघि बढ़न आग्रह गर्नुभयो। नेपाली कंग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइरालाले प्रतिनिधि सभाबाट पास गरिएको संघीय निजामती सेवा विधेयकमा केही प्रावधान परिवर्तन गर्ने दोषीलाई कार्यवाही गर्नुपर्ने माग गर्नुभएको छ। आज काठमाडौँमा आयोजित एक कार्यक्रममा नेता डाक्टर कोइरालाले सरकारी सेवाबाट राजीनामा वा अवकाश भएको मितिले 2 कुनै पनि सरकारी नियुक्ति लिन नपाउने व्यवस्थामा राज्य व्यवस्था तथा सुशासन समिति, सचिवालयका कर्मचारी र सांसदले आफू खुशी प्रावधान राखेकाले दोषी पत्ता लगाई कार्यवाही गर्न माग गर्नुभयो। प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवड़ाले निजामती सेवा विधेयकमा केही प्रावधान परिवर्तन भएको भन्ने सम्बन्धमा उठेका विषय छानबिन गर्न सभामुख देवराज घिमिरे समक्ष आग्रह गरिएको जानकारी दिनुभएको छ। सिंहदरबार परिसरमा आज संचारकर्मीसँग कुरा गर्दै सभापति खतिवड़ाले प्रतिनिधि सभाबाट आइतबार पारित संघीय निजामती सेवा विधेयकमा केही शब्दमा भएको फेरबदल गर्ने, जो कोही भए पनि कार्यवाही गर्नुपर्ने बताउनुभयो। सभापति खतिवड़ाले छानबिनमा आफू नै दोषी भए पनि कार्यवाही भोग्न तयार रहेको बताउनुभयो। उहाँले समितिले गरेको निर्णय विपरीत प्रतिनिधि सभामा उक्त विधेयक पेश गर्दा खास गरी कुलिङ पीरियडका शब्दमा गरिएको फेरबदललाई आफूहरूले गम्भीर रूपले लिएको स्पष्ट पार्नुभयो। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले राजनीतिमा विचलन आएका कारणले जनतामा नेतृत्वप्रति आक्रोश र निराशा भए पनि वर्तमान व्यवस्थाप्रतिको समर्थनमा कुनै कमी नभएको बताउनु भएको छ। पार्टीको धनुषा जिल्ला कमिटिको 7 जिल्ला अधिवेशनको आज जनकपुरधामको तिरहुतिया गाछीमा उद्घाटन गर्दै अध्यक्ष नेपालले राजनीतिमा प्रतिक्रियावादी एवं पुँजीवादी चिन्तनका कारणले सिंगो कम्युनिष्ट पार्टी नै बदनाम हुन थालेकाले त्यसलाई चिर्नका लागि र जनताको पक्षमा काम गर्नका लागि अगाडि बढ़नु आवश्यक रहेको बताउनुभयो। उहाँले पतञ्जली जग्गा प्रकरण बारेमा आफू कहीँ कतै संलग्न नरहेकाले आफू जहिले पनि नबिराउनु र नडराउनु भन्ने पक्षमा रहेर काम गर्ने व्यक्ति भएकाले सत्यको विजय हुने विषयमा आफू पूर्ण विश्वस्त रहेको समेत बताउनुभयो। राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिले भन्सार विधेयक 2080 पारित गरेको छ। समितिको आज बसेको बैठकमा सभापति तुलसा कुमारी दाहालले निर्णयार्थ प्रस्तुत गर्नुभएको विधेयकलाई समितिले सर्वसम्मतिले पारित गरेको हो। बैठकमा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आयात निर्यातलाई सहज बनाउन र चोरी निकासी तथा पैठारी रोक्न भन्सार विधेयक महत्वपूर्ण हुने बताउनुभयो। प्रतिनिधि सभाबाट पारित भई आएको भन्सार विधेयक राष्ट्रिय सभामा यही अधिवेशनमा प्रतिवेदन सहित पेश गरी पारित गरे तयारी गरिएको छ। नेपाली कंग्रेस केन्द्रीय कार्य समितिको हिजोदेखि जारी बैठकमा नेताहरूले बोल्ने क्रम जारी रहेको छ। आजको बैठकमा केन्द्रीय सदस्यहरू रमेश रिजाल, उमा रेग्मी, जीव छिरिङ लामा, अर्जुन प्रसाद जोशी, मीनबहादुर विश्वकर्मा, देवेन्द्र राज कणेल, डाक्टर नीला संग्रौला, रमेश लेखक, किरण यादव, लक्ष्मी परियार, कृष्ण किशोर घिमिरे, टेक प्रसाद गुरूङ, चन्द्रबहादुर केसी, मानबहादुर नेपाली, उदय शमशेर राणा, दिलमान फाख्रिन, रामहरि खतिवड़ा, विनोद कुमार चौधरी, गुरू बराल, उर्मिला नेपाल केसी, सीता कुमारी राणा, राधा घले, सीतादेवी देवकोटा, शारदा पौडेल र आमन्त्रित सदस्य पुष्पराज पराजुलीले आफ्नो धारणा राख्नुभएको नेपाली कंग्रेसले जनाएको छ। बैठक भोलि असार 18 गते बुधबार दिउँसो 12:30 पार्टीको केन्द्रीय कार्यालय सानेपामा पुनः बस्नेछ। परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवाले नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि विश्वका बहुराष्ट्रिय कम्पनीहरूलाई आग्रह गर्नुभएको छ। राष्ट्रसंघीय कृषि तथा खाद्य संगठन एफएओ को रोममा जारी 44 महासभा अन्तर्गत आज आयोजित कृषि तथा खाद्य प्रणाली सम्बन्धी उच्च स्तरीय सत्रलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री राणाले कृषि क्षेत्रमा लगानी गरेर नेपालका मौलिक एवं विशिष्ट उत्पादनहरू मार्फत विश्व बजारबाट लाभ लिन आग्रह गर्नुभयो। पछिल्लो समय जलवायुजन्य दुष्प्रभावका कारण कृषि क्षेत्रमा नराम्रो प्रभाव पर्दै गएको र नेपालका लागि यो गम्भीर चिन्ताको विषय भएको उहाँले बताउनुभयो। गत जेठ 15 यही असार 16 गतेसम्म भएको 674 मनसुनजन्य विपदका घटनामा 31 जनाको मृत्यु भएको छ भने 112 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा पहिरोका 87 घटनामा 25 घरमा आंशिक, 11 घरमा पूर्ण क्षति, एउटा पुल, 7 गोठ र 14 चौपाया मरेका छन्। पहिरोबाट 2,21,00,000 बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ। यसैगरी बाढ़ीका कारण 4 जनाको मृत्यु भएको छ भने 4 नै घाइते भएका प्राधिकरणले जनाएको छ। बाढ़ीबाट 4 घरमा क्षति भएको र 123 परिवार प्रभावित भएका छन्। यस्तै चट्याङ लागेर 8 जनाको मृत्यु र 20 जना घाइते भएका प्राधिकरणले जनाएको छ। हुरीका कारण 1 जनाको मृत्यु भएको तथा 3 जना घाइते भएका छन्। विपदका घटनामा 26 करोड़को आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ। वन डडेलोबाट हुने क्षति न्यूनीकरणका लागि स्थानीय सरकारलाई स्रोत साधन र अधिकार सम्पन्न गराउनु पर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वन डडेलो व्यवस्थापन रणनीतिमा सरकारवालाहरूको सुझाव लिन आज सिंहदरबारमा गरेको छलफलमा सहभागीहरूले सबैभन्दा पहिले विपदका सूचना पाउने र प्रतिकार्य गर्ने निकाय स्थानीय सरकार भएकाले यसलाई स्रोत साधन सम्पन्न बनाउनु पर्ने बताउनुभयो। छलफलमा सहभागीहरूले वन डडेलो व्यवस्थापन रणनीतिमा स्तरमा सरकारवालाहरू बीच नियमित छलफल र समन्वय हुनुपर्ने, वन व्यवस्थापनलाई स्थानीय नागरिकको जीवनसँग जोड्नुका साथै जनसहभागिता बढ़ाउनु पर्ने, उच्च जोखिम पहिचान गरिएका क्षेत्रमा खटिने सुरक्षाकर्मीको संख्या बढ़ाउनु पर्ने, विपद पूर्व सूचना प्रणालीलाई व्यवस्थित र भरपर्दो बनाउनु पर्ने लगायतका सुझाव दिनुभएको थियो। छलफलमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले वन डडेलोले जैविक विविधतामा दूरगामी असर पर्ने भएका यसको नियन्त्रणका लागि सबैले आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने बताउनुभयो। कार्यकारी प्रमुख भट्टले वन डडेलो व्यवस्थापन रणनीतिमाथिको लामो छलफलपछि अन्तिम चरणमा पुगेको र अब छिट्टै जारी हुने विश्वास व्यक्त गर्नुभयो। रासायनिक मल र विषादीको चरम प्रयोगले मानवीय स्वास्थ्य र माटोको उर्वरा शक्ति हराउँदै जान थालेपछि पाल्पाको रिब्दीकोट गाउँपालिकामा प्रांगारिक मलको उत्पादन शुरू गरिएको छ। स्थानीय किसानहरू अहिले खेतबारीमा रासायनिक मल, बिउ र विषादीको प्रयोगलाई विस्तारै कम गर्दै जान थालेको बताउँछन् पाल्पाबाट संवाददाता विष्णु खनाल।
पाल्पाको रिब्दीकोट गाउँपालिकामा 5,000 भन्दा बढी रोपनी क्षेत्रफलमा अकबरे खुर्सानी, तरकारी, अदुवा, बेसार र सुन्तला खेती हुँदै आएको छ। तर रासायनिक मलमा निर्भर हुँदा समयमा मल नपाइने, खेतीको लागत महँगो र माटोको उर्वरा शक्ति घट्दै जाँदा किसानलाई समस्या परेको थियो। तर अहिले कुसुमखोलामा प्रांगारिक मल उद्योग स्थापना भएपछि किसानलाई रासायनिक मलको चिन्ता हटेको छ। अब खेतबारीमा जैविक मलको प्रयोग गर्ने रिब्दीकोट 5 कुसुमखोलाकी किसान गोमा पचभैया बताउनुहुन्छ।
हामीले पूर्ण रूपमा रासायनिक मल अन्त्य गरी प्रांगारिक मललाई प्रयोग गरेर अर्ग्यानिक शुद्ध उत्पादन गरी स्वस्थ निरोगी हुने यात्रामा चाहिँ हामी एकदम कृषकहरू अग्रसर छौ।
गाउँपालिकाले जलेश्वर बहुद्देश्य सहकारी मार्फत मल उद्योग सञ्चालन गरेको छ। गाई वस्तु पाल्ने चलन घट्दै जाँदा झारपात, स्याउला, पात पतिङ्गरबाट मल उत्पादन भइरहेको छ। गाउँपालिकाले गत आर्थिक वर्षमा 15,00,000 र चालू आर्थिक वर्षमा 4,00,000 रूपियाँ विनियोजन गरेर मल उद्योग स्थापना गरेको गरेको हो। सहकारीका सदस्यबाट संकलित 20 लाख रुपियाँ सहित कुल 39 लाखको लागतमा उद्योग सञ्चालनमा आएको छ। सहकारीका व्यवस्थापक नारायण लामटाङ्गे:
हाम्रो स्थानीय झारपात, बनमारा, तित्तेपाती लगायतका अरू जडीबुटी जन्य घाँसपातबाट बनेको हुनाले यसले विषादीको रूपमा पनि केही हदसम्म काम गर्ने भएको हुनाले
पालिकाभित्र तरकारी र खुर्सानी उत्पादन गर्ने किसानलाई लक्षित गरेर प्राङ्गारिक मल उद्योग शुरू गरिएको हो। अबको 5-7 वर्षमा रेब्दीकोट गाउँपालिकालाई रासायनिक मल रहित पालिका बनाउने गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताउनुभयो।
अबको 5-7 वर्ष भित्रमा रेब्दीकोट गाउँपालिकामा भरिसकेसम्म रासायनिक मल कहीँ पनि प्रयोग हुने छैन।
रेब्दीकोटमा वार्षिक 6 करोडको अकबरे खुर्सानी, 7 करोडको सुन्तला र 2 करोड भन्दा बढी तरकारी उत्पादन हुँदै आएको छ। जैविक पर्यावरण र मानवीय स्वास्थ्यमा पुर्याएको असरलाई मध्यनजर गर्दै प्राङ्गारिक मल कारखाना स्थापना गरिएको प्राङ्गारिक मलको क्षेत्रमा दखल राख्नुहुने एम दरलामीले बताउनुहुन्छ।
जैविक पर्यावरण अनि मानव स्वास्थ्यमा पारेको असरलाई मध्यनजर गर्दै हामीले प्राङ्गारिक कृषिलाई जोड दिने हिसाबले हामीले यो कार्यक्रमलाई अगाडि बढाएका छौँ।
जैविक मलको प्रयोगले खेतबारीमा काम गर्ने किसान र उत्पादन प्रयोग गर्ने उपभोक्ताको स्वास्थ्य राम्रो हुनुको साथै माटोको उर्वरा शक्ति समेत राम्रो हुँदा रासायनिक मलको नाममा विदेशी रकम समेत देशमै रहनेछ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
बाँकेको खजुरा गाउँपालिका 4F गाउँमा विषाक्त खाना खाँदा 13 जना बिरामी परेका छन्। गत असार 14 गते राति आयोजित भात खुवाई कार्यक्रममा सहभागी भएका मध्ये 13 जनामा झाडा पखाला लगायतका स्वास्थ्य समस्या देखिएको हो। बिरामी मध्ये 4 जनाको खजुरा स्थित बाँके सिटी अस्पतालमा उपचार भइरहेको छ भने बाँकी बिरामीहरू सामान्य उपचारपछि घर फर्किएका प्रहरीले जनाएको छ। चीनको स्वशासित क्षेत्र सिजाङ आवत जावत गर्ने उत्तरी गोर्खाको चुम्नुब्री गाउँपालिका 7 छेकम्पारको डुइला नाका 3 महिनाका लागि खुलेको छ। तिब्बती सुरक्षाकर्मीले आजदेखि डुइला नाका खुला गरेको छेकम्पारका निवर्तमान वडा अध्यक्ष पासाङ फुन्जोले जानकारी दिनुभयो। तिब्बती नाका खुला भएसँगै संकलन गरिएको यार्छा गुम्बा लगायतका जड़ीबुटी तिब्बती बजारमा बेचेर खाद्यान्न, लत्ता कपड़ा तथा अन्य आवश्यक सामग्री ल्याउन पाइने भन्दै स्थानीय खुशी भएका छन्। रूपन्देहीको सीमा नाकाबाट बाल बालिकालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा संलग्न 4 जनालाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीले पक्राउ गरेको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर 13 कालीदह नाकाबाट 3 जना बाल बालिकालाई ललाई फकाई भारत लैजाँदै गरेको अवस्थामा शुभ अवसर ग्राम नेपाल र प्रहरी चौकी कालीदह रूपन्देहीबाट खटिएको प्रहरीको टोलीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायब उपरीक्षक सूरज कार्कीले जानकारी दिनुभयो। शहरी क्षेत्रमा बीमाको पहुँच पुगे पनि गाउँका अधिकांश मानिस स्वास्थ्य बीमाबाट वञ्चित भएका छन्। प्रभावकारी रूपमा प्रचार प्रसार नहुँदा र आर्थिक अवस्था कमजोर भएका कारण गाउँका अधिकांश मानिस स्वास्थ्य बीमा पाउनबाट वञ्चित भएका हुन्। मोरङबाट संवाददाता कुमद अधिकारीको रिपोर्ट।
स्वास्थ्य बीमा ऐन 2074 प्रत्येक नेपाली नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउनु पर्ने स्पष्ट व्यवस्था गरेको छ। शहरी क्षेत्रमा बीमाको पहुँच पुगे पनि प्रचार प्रसार नहुँदा र आर्थिक अवस्था कमजोर भएका कारण गाउँ गाउँका कतिपय मानिस स्वास्थ्य बीमाबाट अहिले पनि वञ्चित भइरहेका छन्। बीमा कार्यक्रम उपयोगी भए पनि 3500 रुपियाँ तिरेर 1 लाखसम्मको औषधि उपचार सेवा पाइन्छ भन्ने कुरा गाउँका मानिसलाई थाहा नभएको मोरङ बेलवारीकी सुकमित राईको भनाइ छ।
नबुझेर होला जस्तो लाग्यो सर मलाई चाहिँ। अब कतिपयहरू चाहिँ अब बिमा गर्नुपर्छ भन्दाखेरि अनि के हो बिमा भन्छन्, त्यसको लागि चाहिँ अब अलिक गहिरिएर होइन उहाँलाई चाहिँ अब बुझाउनु पर्छ भन्ने प्रचार प्रसार पनि अब कमै छन् होइन। त्यहाँ
विराटनमा ठेला रिक्सा चलाउँदै आउनुभएका धनपाल थान गाउँपालिका 7 का चन्द्र किशोर सिंहले आफू स्वास्थ्य बीमा आबद्ध भए पनि आर्थिक अवस्था कमजोर भएका कारण आफ्नो गाउँका कतिपय मानिस बीमामा आबद्ध हुन नसकेको बताउनुभयो।
त्यो आएको छैन त 50-60% यहाँ त 90% विराटनगर तर्फबाट म हेरिया छु, त्यहाँको त 50-60% होला बीमा गरिब मान्छेहरू के बिमा गराउँछ, साल बन्छ कि 3500 रुपियाँ लाग्छ, त्यहाँ सरकारबाट केही छुटै पाएको छैन गरिब मान्छेले, आर्थिक स्थितिले गर्दा हो कि।
कोशी प्रदेशको 14 जिल्लाको पछिल्लो विवरण अनुसार अहिलेसम्म 26,65,650 नागरिक बीमामा आबद्ध छन्। कोशी प्रदेशमा 55% नागरिक बीमामा आबद्ध भएको देखिन्छ। सेवाको सुनिश्चितता गर्दै बीमाको दायरा बढाउन आवश्यक रहेको स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेश विराटका प्रमुख अर्जुन पण्डितको भनाइ छ।
सबै नागरिकलाई आबद्ध गर्न नसक्नुको प्रमुख कारणहरू भनेको, पहिलो कुरा नागरिकहरूमा हामीले जनचेतना जगाउन सकेनौ, किनभने हामीले वडा वडामा घर घरमा गएर चाहिँ स्वास्थ्य बीमा कार्यक्रमको बारेमा प्रचार प्रसार गर्न सकेनौ। दोस्रो कुरा स्थानीय तहमा अहिले स्थानीय तहले विशेष गरेर नागरिकहरूको उपचारको लागि सबै स्थानीय तहमा नगर अस्पतालको व्यवस्था गर्नुहोस्। सेवा राम्रो भयो भने धेरै नागरिक बिमामा आबद्ध हुन्छन्, सेवा राम्रो दिन सकिएन भने बिमितहरूले नवीकरण पनि गर्दैनन् र नयाँ बिमामा आबद्ध पनि हुँदैनन्। त्यसैले सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सकियो भने बिमामा आबद्ध गर्न सकियो।
स्वास्थ्य सेवा उपयोगको क्रममा लाग्ने अनुचित खर्चको जोखिम अग्रिम व्यवस्थापन गर्दै सर्वसुलभ र गुणस्तरीय सेवा उपलब्ध गराउन बिमा कार्यक्रम लागू भएकाले यस बारेमा प्रचार प्रसार आवश्यक देखिन्छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले गाजा क्षेत्रमा गरेको आक्रमणमा परि गत 24 घण्टामा कम्तीमा 95 जनाको मृत्यु भएको छ। इजरायली सेनाले राहत सामग्री लिन लाम बसेका मानिसहरूमाथि जथाभावी आक्रमण गरेको थियो भने बालबालिकाले जन्मदिन मनाइरहँदा एक क्याफेमा बम खसालेको थियो। यसैबीच गाजामा रहेका चिकित्सकहरूले बालबालिकाका लागि चाहिने पोषण आहाराको आपूर्तिमा रोक लगाएपछि हजारौं बालबालिकाको ज्यान जोखिममा रहेको चेतावनी दिएको छ। गाजामा 20 महिनाभन्दा बढ़ीको लड़ाईले गाजा क्षेत्रका 95% भूभाग क्षतिग्रस्त रहेको छ भने 20 लाख भन्दा बढ़ी जनसंख्याका लागि गम्भीर मानवीय अवस्था सृजना भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै इजरायललाई गाजामा सम्झौता गर्न आग्रह गर्नुभएको छ, तर इजरायलले प्यालेस्टाइनी क्षेत्रभरि आफ्नो आक्रमण जारी नै राखेको छ। ट्रम्प प्रशासनले अमेरिकी विदेशी सहायता समाप्त गरेका कारण सन् 2030 विश्वका सबैभन्दा कमजोर 1,40,00,000 भन्दा बढ़ी मानिसको मृत्यु हुन सक्ने एक अनुसन्धानले प्रक्षेपण गरेको छ। तीमध्ये एक तिहाई साना बालबालिका रहने आकलन गरिएको छ। ल्यान्सेट जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार कोष कटौतीले जोखिममा रहेका जनसंख्याको स्वास्थ्यमा 2 दशकको प्रगतिलाई अचानक रोक्ने र उल्ट्याउने जोखिम रहेको चेतावनी दिइएको छ। बंगलादेशमा जून महिनामा करिब 11,000 भन्दा बढ़ी मानिस डेंगू संक्रमित भएका छन्, जसमध्ये 42 जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्कले यस वर्ष अहिलेसम्म डेंगू संक्रमितको संख्या 10,296 पुगेको देखिएको छ। जूनदेखि सेप्टेम्बर मनसून अवधि बंगलादेशमा डेंगू ज्वरोको मौसम समेत रहेको छ। त्यसैगरी बंगलादेशमा लामखुट्टेबाट हुने रोगहरूको उच्च जोखिम समेत रहेको तथ्याङ्कले देखाएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स 67 वर्षमा प्रवेश गरेको छ। अहिले नेपाल एयरलाइन्सले 2 थान वाइड बडी A320 र 2 थान न्यारो बडी A320 सिरिजका विमान मार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको छ। नेपाल एयरलाइन्सले हाल अन्तर्राष्ट्रियतर्फ भारतको नयाँ दिल्ली, बेंगलोर र मुम्बई तथा हङकङ, मलेसिया, थाइल्याण्ड, जापानको नारिता, कतारको दोहा, युनाइटेड अरब इमिरेट्सको दुबई र साउदी अरबको रियादमा उडान भर्दै आएको छ। यस्तै आन्तरिकतर्फ दुर्गम भेगका विमानस्थलमा पनि नेपाल एयरलाइन्सले सेवा दिइरहेको छ। निगमसँग आन्तरिक उडानका लागि 2 थान मात्र ट्विनेटर विमान रहेका छन्। निगमको वार्षिकोत्सवका अवसरमा मंगलबार काठमाण्डुमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले सरकार निगमको साथमा रहेको भन्दै निगम व्यवस्थापन तथा कर्मचारीलाई वस्तुपूरक, तथ्यपरक र परिणाममुखी रूपमा कार्य गर्न निर्देशन दिनुभयो। त्यस अवसरमा नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नागरिकको विश्वासमा वृद्धि गर्न सुरक्षित उडानलाई प्राथमिकता दिइँदै आएको बताउनुभयो। पाल्पा रामपुरका दिलबहादुर थापा र लालबहादुर थापा गर्दा हुन्छ भन्ने उदाहरण बन्न सफल हुनुभएको छ। करिब 2 रोपनी क्षेत्रमा लगाइएको कर्मा जातको काँक्रोबाट 2 महिनाभित्र 2,50,000 बढ़ी आमदनी भएपछि व्यवसायमा थप हौसला बढ़ेको दिलबहादुर थापाले बताउनुभयो। बिरूवा लगाएको 35 दिनबाट उत्पादन बिक्री गर्न थालेको अर्का लालबहादुर थापाले बताउनुभयो। अहिले रामपुरका अन्य कृषकले पनि त्यसको सिको गर्न थालेका छन्। यस्ता सफलताका कुरालाई मनन गरेर नेपालका युवाहरू कृषिमा व्यावसायिक हिसाबले लाग्ने हो भने नेपाल कृषिमा आत्मनिर्भर त हुन्छ नै, निर्यात गर्न सक्ने अवस्थामा समेत पुग्न धेरै समय नलाग्ने वरिष्ठ कृषि विज्ञ डाक्टर सचिदानन्द उपाध्यायले बताउनुभयो। दूधमा आत्मनिर्भर काभ्रे पलाञ्चोकबाट 70% दूध राजधानी काठमाण्डु लगायत अन्य केही जिल्लामा आपूर्ति हुने गरेको छ। केही वर्षदेखि काभ्रेमा वार्षिक करिब 1.5 लाख मेट्रिक टन अर्थात 14,93,00,000 लिटर दूध उत्पादन हुने गरेको तथ्याङ्कले देखाएको छ। काभ्रेको पनौती, बनेपा, मण्डन देउपुर र पाँचखाल नगरपालिकामा सबैभन्दा बढ़ी दूध उत्पादन हुँदै आएको जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण प्रसाद बडालले बताउनुभयो।
वहाँ हुनुहुन्थ्यो सुरेन्द्रमणि त्रिपाठी। अब खेल समाचार अजय बमबाट।
साबिक विजेता नेपालले एसिसी युसो र इस्ट जोन कपमा समूह चरणको अन्तिम खेलमा मंगलबार भूटान विरूद्ध 298 रनको शानदार जित निकालेको छ। 100% जित निकालेको नेपाल चार खेलमा 8 अङ्क जोड्दै समूह एको विजेता बन्यो। चारै खेलमा पराजित भूटान अङ्कविहीन रह्यो। यो समूहबाट सिंगापुर उपविजेता बन्यो। यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पनि पूरा भएको छ। सेमिफाइनलमा नेपालले घरेलु टोली मलेसिया तथा सिंगापुरले हङकङको सामना गर्नेछ। मलेसियाको सेलाङ्गोर ट्रप क्लबको मैदानमा नेपालले प्रस्तुत गरेको 359 रनको लक्ष्य पछ्याएको भूटान 32.4 ओभरमा 60 रनमा समेटियो। भूटानका लागि सिङजाङ दामाङले 14 र उगेन केजाङ चोपिङले 10 रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेन। नेपालका लागि कप्तान विपिन प्रसाद शर्माले 4 तथा सूर्य भट्टराई र सचिन भट्टले समान 2 विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित 50 ओभरमा 5 विकेट गुमाउँदै 358 रनको योगफल तयार पारेको थियो। नेपालका लागि रौनक श्रीवास्तवले सर्वाधिक 168 रनको योगदान गरे। जोय थापाले अभिजित 61 रन बनाए। यसै गरी श्रीवांश बजगाईले 54 र सुगम बुढाथोकीले 35 रन जोडे। भूटानका लागि साङ्गे दोजीले 3 र तेन्जिङ लोडी जामसुपले 1 विकेट लिए। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको T20I अलराउण्डर वरियतामा नेपाली राष्ट्रिय टोलीका रुबिना छेत्री र उपकप्तान पूजा महतोले सुधार गरेका छन्। आईसीसीले मंगलबार सार्वजनिक गरेको नयाँ वरितामा यी दुई खेलाड़ीले एक स्थान सुधार गरेका हुन्। नयाँ वरितामा रुबिना 94 स्थानमा छिन्। पूजा पनि एक स्थान सुधार गर्दै सो स्थानमा पुगेकी छन्। कप्तान इन्दु वर्मा भने एक स्थान तल खसिएकी छिन्। उनी नयाँ वरितामा 80 स्थानमा छिन्। सीता राणा मगर भने यथावत रहँदै 68 स्थानमा छिन्। नेपाली राष्ट्रिय क्रिकेट टोलीले पाकिस्तान साइन्स ए टीम र बंगलादेश ए टीमसँग टप एन T20 सिरिज खेल्ने भएको छ। नर्दर्न टेरिटोरी क्रिकेटले मंगलबार एक विज्ञप्ति जारी गर्दै दुई एसियाली क्रिकेट शक्ति राष्ट्रसँगै नेपाल पनि सहभागी हुने पक्का भएको जानकारी दिएको हो। पाकिस्तान ए लगातार तेस्रो वर्ष यो सिरिजमा सहभागी हुँदैछ। यसअघि पाकिस्तान एले 2023 र 2024 पनि सहभागिता जनाएको थियो। बंगलादेश ए टीमले 2024 फाइनलमा एलिटेड स्ट्राइकर्स एकाडेमीसँग हार बिहोरेको थियो।
अब मौसम। आगामी 24 घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाड़ी भूभागका धेरै स्थानहरू तथा बाँकी भूभागका केही स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। संयुक्त राष्ट्र संघीय विकासका लागि वित्त सम्बन्धी सम्मेलनका क्रममा स्पेनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न कार्यक्रममा सहभागी, विज्ञान प्रविधि र नव प्रवर्तनको शक्ति प्रयोग गरी जनताको जीवनस्तर सुधार गर्ने साझा संकल्पका निम्ति उहाँको आग्रह। संसदीय समितिले पारित गरेको निजामती सेवा विधेयकमा छेड़खानी गर्ने कार्यलाई छूट दिन नहुने नेताहरूको भनाई। गत एक महिनामा भएका मनसूनजन्य विपदका घटनामा 31 जनाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा जानकारी। इजरायलले गाजा क्षेत्रमा गरेको आक्रमणमा कम्तीमा 95 जनाको मृत्यु र एसीसी अण्डर 16 पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा नेपालद्वारा भूटान 298 रनको फराकिलो अन्तरले पराजित। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।